यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीच संवैधानिक आयोगहरूमा पदाधिकारी नियुक्ति गर्ने विषयमा छलफल। कोरोना विरूद्धको खोप जतिसक्दो छिटो र निशुल्क रूपमा सबै नेपालीमा पुर्याउने विषयमा उप प्रधानमन्त्री ईश्वर पोखरेलद्वारा मन्त्रीहरू तथा सम्बन्धित मन्त्रालयका सचिवहरूसँग छलफल। मेलम्ची खानेपानी आयोजनाको सुरुङमा जडान गरिएका गेटसहित सबै पूर्वाधारहरूको प्राविधिक परीक्षण शुरू। नेपालमा उत्पादित विद्युतको अन्तर्राष्ट्रिय बजार प्रवर्धनका सम्बन्धमा सहकार्य गर्न नेपाल भारत सचिव स्तरीय कार्यदल सहमत। र सन् 2030 सम्ममा 55% हरित गृह ग्यास उत्सर्जन कटौती गर्न युरोपियन युनियनका नेताहरू सहमत। समाचार अब विस्तारमा। विभिन्न संवैधानिक निकायमा रिक्त पदाधिकारीहरूको नियुक्तिका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो साँझ प्रमुख प्रतिपक्षी दलसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीच छलफल भएको हो। छलफलमा सहभागी नेकपा संसदीय दलका उपनेता सुभाषचन्द्र नेमवाङले हिजो साँझको छलफलपछि प्रधानमन्त्री र प्रतिपक्षी दलका नेता भोलि आइतबार बिहान संवैधानिक परिषदको बैठक गर्न सहमत हुनुभएको जानकारी दिनुभयो। भोलि बस्ने बैठकले संवैधानिक परिषदले गर्नुपर्ने नियुक्ति प्रक्रिया अगाडि बढ़ाउने विषयमा छलफल अघि बढ़ाउन सहमत भएको बैठकमा सहभागी कांग्रेस नेता रमेश लेखकले बताउनुभयो। यसैबीच पूर्व आयुक्त समाज राष्ट्रिय मानवाधिकारले संवैधानिक निकायमा तत्काल सक्षम र योग्य व्यक्तिको नियुक्ति गर्न तथा संक्रमणकालीन न्यायका बाँकी कार्यभार पूरा गर्न अग्रसर हुन आह्वान गरेको छ। समाजका अध्यक्ष एवं पूर्व प्रधान न्यायाधीश केदारनाथ उपाध्यायले हिजो जारी गर्नुभएको प्रेस विज्ञप्तीमा संसदको कार्यदेश बमोजिम सरकारले संविधानको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रिय मानवाधिकार आयोग लगायतका अन्य आयोगमा पदाधिकारी नियुक्ति गर्न आह्वान गरिएको हो। मंगसिर 23 गते मोरङ जिल्लाको ग्रामीण इलाकामा शिक्षण पेशा गर्दै आएका राजेन्द्र कुमार श्रेष्ठको निर्ममतापूर्वक हत्या गरिएको घटनाले 20 वर्ष अगाडि लमजुङका शिक्षक मुक्तिनाथ अधिकारी तथा ओखलढुङ्गाका शिक्षक गुरू लुइटेलको हत्याको पुनरावृत्ति भएको त होइन भन्ने दुःखद प्रश्न फेरि उठ्न थालेको पनि पूर्व आयुक्त समाज राष्ट्रिय मानवाधिकारले हिजो जारी गरेको विज्ञप्तीमा जनाइएको छ। राजनैतिक उद्देश्य हासिल गर्ने नाममा व्यक्ति हत्याका निन्दनीय अपराध दोहोरिन थालेकोमा समाजले भत्सना गरेको छ। शान्ति प्रक्रियाको अभिन्न अंगका रूपमा रहेको संक्रमणकालीन न्यायको प्रभावकारी सम्बोधन गर्न पनि विज्ञप्ती मार्फत आग्रह गरिएको छ। उप प्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस विरूद्धको खोप खरिदका विषयमा विभिन्न मन्त्री र सचिवहरूसँग हिजो छलफल गर्नुभएको छ। उप प्रधानमन्त्री पोखरेलले हिजो गृह अर्थ परराष्ट्र सामान्य प्रशासन तथा संघीय मामिला स्वास्थ्य तथा जनसंख्या त्यसै गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री नेपाल सरकारका मुख्य सचिव र सचिवहरूसँग जनतालाई समयमै निशुल्क खोप उपलब्ध गराउने विषयमा सरकारका निर्णय र त्यसमा भइरहेको प्रगतिका विषयमा छलफल गर्नुभएको हो। कोरोना भाइरस नियन्त्रण सम्बन्धी उच्चस्तरीय समिति का संयोजक समेत रहनुभएका उहाँले मन्त्रीहरू समेतलाई राखेर गर्नुभएको बैठकले कोविड नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको भत्ताका सम्बन्धमा देखा परेका केही व्यवहारिक कठिनाईका विषयमा समेत छलफल भएको उप प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पुनः गेट जडान गरेसँगै त्यहाँका सबै पूर्वाधारहरूको प्राविधिक परीक्षण शुरू गरिएको छ। सुरुङमा पुनः पानी पठाएर परीक्षण गर्नु पहिले दात्री निकायले त्यसको अवस्थाको परीक्षण थालेको हो। एसियाली विकास बैंक एडीबीले सुरुङका सबै भागको अवलोकन गर्नका लागि 4 जना प्रतिनिधि पठाएको आयोजनाका सूचना अधिकारी राजेन्द्र प्रसाद पन्तले जानकारी दिनुभयो। उहाँले अहिले परीक्षण हुँदा पनि 2 जना प्रतिनिधि आएका र दुर्घटना भएर अहिले सच्याउने काम हुँदा पुनः अर्को टोली आएको बताउनुभयो। एसियाली विकास बैंकका प्रतिनिधिहरूले यही डिसेम्बरभित्रमा अध्ययन सकाउने अपेक्षा गरिएको छ। सबै ठिक छ, अब पानी भर्न मिल्छ भनेपछि पानी हालिने तयारी गरिएको आयोजनाले जनाएको छ। परीक्षणका लागि पुनः पानी सुरुङभित्र हाल्न अझै 15-16 दिन लाग्ने पनि आयोजनाले स्पष्ट पारेको छ। सुरुङ भरिएपछि केही दिनसम्म त्यो पानीलाई भित्र नै थुनेर राखिने र त्यसपछि सबै पानी बाहिर निकालेपछि त्यसमा समस्या भए नभएको थाहा हुने सूचना अधिकारी पन्तले बताउनुभयो। सुरुङमा समस्या नभएको भन्ने यकिन भएपछि स्थायी रूपमा पानी पठाइने र त्यसका लागि अब बढ़ीमा 2 महिना लाग्ने उहाँले जानकारी दिनुभयो। नेपालमा हिजो थप 1271 जनामा कोरोना भाइरस संक्रमितहरू कोरोना संक्रमणबाट मुक्त भएका छन्। यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या 232,872 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो साँझ जनाएको छ। त्यसै गरी हिजो थप 1044 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हिजो 7,414 नमूना परीक्षण गरिदा 411 जना महिला र 633 जना पुरूषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। हिजो थपिएका संक्रमित मध्ये 541 जना काठमाडौँ उपत्यका भित्रका रहेछन्। कोरोना संक्रमणका कारण हिजो थप 11 जनाको मृत्यु भएको छ। कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या अब 1674 पुगेको छ। त्यस्तै नेपालमा कुल संक्रमितको 94.4% संक्रमितहरू निको भइसकेको तथ्याङ्क छ। हाल 12,148 जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले मुलुक शान्ति स्थिरता र आर्थिक समृद्धिको यात्रामा अघि बढ़िरहेको बताउनु भएको छ। इलामको मांगसेबुङ गाउँपालिकामा हिजो आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले नागरिक समाज शान्ति एकता र सद्भावका पक्षमा रहेकाले अब हत्या र हिंसाका घटना दोहोरिन नहुने बताउनुभयो। त्यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले तिलौराकोट गुरू योजनाले कपिलवस्तु जिल्लाको मुहार फेरिने हिजो आयोजित कार्यक्रममा बताउनुभयो। चन्द्रौटामा आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले कपिलवस्तुको उत्तरी भेगमा रेलमार्ग र दक्षिणी भेगमा हुलाकी राजमार्गको कामले गति लिएको जानकारी दिनुभयो। कूटनीतिक पहल मार्फत नेपालमा उत्पादित विद्युत अन्तर्राष्ट्रिय बजारमा पुर्याउन नेपाल र भारत सहमत भएका छन्। दुई देशका ऊर्जा सचिवको अध्यक्षतामा हिजो सम्पन्न ऊर्जा क्षेत्रमा सहकार्य विषयक नेपाल भारत संयुक्त संचालक समितिको 8 बैठकले उक्त निर्णय गरेको हो। सहमति अनुसार नेपालमा उत्पादित विद्युत भारत र बंगलादेशसम्म पुर्याउनका लागि अत्यावश्यक सबै पहलहरू गरिनेछ। त्यसका लागि बंगलादेशसँग समन्वय गरी शीघ्र परराष्ट्र मन्त्रालय मार्फत संयुक्त बैठकको आयोजना गरिने पनि सहमति भएको छ। गत वर्षको असोजमा भएको नेपाल र भारतका ऊर्जा सचिव स्तरीय बैठकले नेपाल भारत र बंगलादेशबीच त्रिपक्षीय संयन्त्र बनाउने सहमति गरेको थियो। बंगलादेशले सन् 2040 नेपालबाट झण्डै 10,000 मेगावाट विद्युत लैजाने इच्छा व्यक्त गरेको छ। त्यस्तै भारतीय कम्पनी जीएमआरले निर्माण गर्न लागेको माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट समेत 500 मेगावाट विद्युत लैजाने विषयमा यसअघि सहमति भइसकेको छ। सरकारले चुरे क्षेत्रको संरक्षण तथा व्यवस्थापनका लागि 20 वर्षे गुरू योजना बनाएर काम अघि बढ़ाएको छ। राष्ट्रिय गौरवका आयोजनाहरूमध्येको एक चुरे तराई मध्ये संरक्षण आयोजनाले भू बनोटका हिसाबले अत्यन्त संवेदनशील र महत्वपूर्ण मानिएको चुरे क्षेत्रको दोहन हुँदै जाँदा पर्न गएको नकारात्मक असरलाई कम गरी त्यसको संरक्षण गर्न सरकारले विशेष प्राथमिकता दिएको छ। संवाददाता विमल गेवालीको यो रिपोर्ट।
पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म 36 जिल्लामा फैलिएको चुरे क्षेत्र अधिकांश तराईको भूभाग सकिएर माथि उठेको पहाड़सँग जोड़िएर रहेको छ। खाद्यान्न भण्डारको रूपमा रहेको तराईलाई मलिलो पानी दिने चुरे क्षेत्रको विनाशबाट यसलाई जोगाउने प्रयास स्वरूप आर्थिक वर्ष 2071-72 सालदेखि राष्ट्रिय गौरवको आयोजनाको रूपमा प्राथमिकता पाएको यो आयोजना कार्यान्वयनका लागि राष्ट्रपति तराई मधेश चुरे संरक्षण विकास समिति गठन गरिएको छ। विकास समितिले हाल 20 वर्षीय गुरू योजनाको आधारमा काम गरिरहेको छ। 2094 सालसम्म सम्पन्न गर्ने लक्ष्यका साथ 2074 सालमा तयार भएको गुरू योजनाले 20 वर्षमा चुरे क्षेत्रभित्र पर्ने 164 वटा नदी प्रणालीमा काम गर्ने योजना अघि सारेको छ। पहिलो 5 वर्षमा तीमध्ये 64 नदी प्रणालीको काम गर्ने योजना रहेको छ। आयोजनाको थप प्राथमिकताको बारेमा जानकारी दिँदै तराई मधेश चुरे संरक्षण विकास समितिका सदस्य सचिव दीपक कुमार खराल,
यो चुरेको जुन अग्लो पहाड़ खोज्छ नि त्यो जुन धरातलीयको कठिन छ, एकदम नरम छ, त्यसलाई बचाउने किसिमको चाहिँ चुरे पहाड़को संरक्षण कार्यक्रममा हामीले भनेका छौँ। त्यस्तै गरेर हामीले चाहिँ नदी किनाराहरूको स्थिरीकरण गर्ने कार्यक्रम भनेर चाहिँ अर्को पहिचान गरेका छ। त्यस्तै गरेर ताल तलैया र सिमसार क्षेत्रहरूको संरक्षण व्यवस्थापन गर्ने कार्यक्रम हाम्रो महत्वपूर्ण रहेको छ।
योजना अनुरूप कामका लागि मुख्य चुनौती बजेट रहेको र 20 वर्षमा 50 अर्ब खर्च लाग्ने अनुमान गरिएको यस आयोजनाको नतिजा देखिन अझै समय लाग्ने बताउनुहुन्छ सदस्य सचिव खराल।
अहिले तत्कालै 1 वर्षमा गरेको नतिजा यहाँ देखिने स्थिति हुँदैन, किनभने यो ठूलो लगानी लाग्ने चीज हो। 50 अर्ब बराबरको चाहिँ बजेट लाग्छ र वार्षिक रूपमा चाहिँ हेर्ने हो भने 9 अर्ब जतिको बजेट चाहिन्छ भनेकोमा अहिले करिब 1,55 करोड रुपियाँ छ। त्यतिले काम गर्नुपर्छ, त्यति कामले चुरेको संरक्षणको रूपमा तत्कालै रिजल्ट दिन सकिने अवस्था छैन। केही केही नतिजा महसुस भइसकेको छ।
चुरे क्षेत्रबाट निस्कने ढुङ्गा गिट्टी र बालुवाको अनियन्त्रित दोहन गर्ने प्रवृत्तिले निम्त्याएको समस्या आजको सर्वाधिक चासो हो। यसका लागि गत साउनदेखि जारी मापदण्डले केही कडाई गरे पनि स्थानीय तह नै बढ़ी जिम्मेवार बन्नु आवश्यक रहेको बताउँदै फेरि एकपटक तराई मधेश चुरे संरक्षण विकास समितिका सदस्य सचिव दीपक कुमार खराल,
ढुङ्गा गिटी बालुवाको उत्खनन व्यवस्थापन सम्बन्धी चाहिँ मापदण्ड 2070 जारी गरेको कारणले गर्दा केही चाहिँ व्यवस्थापनमा चाहिँ सहजता आएको छ। त्यो नियमपूर्वक उत्खनन गर्नुपर्ने जथाभावी गर्न नदिएको अवस्था छ, तर त्यसमा समन्वयको चाहिँ ठूलो खाँचो छ र त्यो स्थानीय तहलाई धेरै अधिकार हुँदाहुँदै पनि विशेष गरेर जिल्ला समन्वय समिति र जिल्ला प्रशासन अधिकारीको ठूलो रोल चाहिँ छ।
प्राकृतिक स्रोतको उचित संरक्षण आजको ज्वलन्त आवश्यकता हो। भौगोलिक विविधताले युक्त हाम्रो देशलाई सजाएको चुरे क्षेत्रको संरक्षणका लागि थालिएको पहलमा सबै पक्षको प्रभावकारी कदम अनिवार्य देखिन्छ। विमल गेवाली, रेडियो नेपाल, काठमाडौँ।
नमस्ते बाउजू, चिया पिउनु भयो?
नमस्ते बाबु, पिउँदैछु। बच्चाहरू के गर्दैछन् त?
सधैँ खेलेर बिताउँथे, हिजो आज पाठशाला सियुजी लिएर पढ्दैछन्। तपाईँको नि?
हाम्रा पनि पाठशाला सियुजीबाटै पढ्दैछन्। आजकल त कति सजिलो भएको छ है। नेपाल टेलिकमले सरकारी स्कूलका 12 कक्षासम्मका विद्यार्थी, शिक्षक र अभिभावक समेटेर एकदमै सस्तोमा ग्रुप बनाइदिएको। पाठशाला सियुजीबाट त ग्रुपभित्र जति कुरा गरे पनि हुने, शिक्षा मन्त्रालयले राखेको सजिलै बुझिने पाठ्य सामग्री भएको वेबसाइट खोलेर पढ्न, अनि स्कूलबाट ग्रुप एसएमएस पनि पठाउन मिल्ने, कति राम्रो सुविधा है।
अझ यसमा आबद्ध भएपछि त खर्च पनि पालिका मार्फत सरकारले नै तिरिदिने रे।
सबैको लागि, सधैँको लागि
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवंगत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान सद्विच्छरी मनाइने बाला चतुर्दशी पर्व आज बेलुकीदेखि हुँदैछ। पशुपतिनाथ मन्दिर लगायतका देशभरका शिव मन्दिरमा बाला चतुर्दशीको अघिल्लो रात आज दिवंगत पितृका नाममा दीपदान गर्न लाखौं भक्तजन आउने गरेकाले यस वर्ष भने पशुपतिनाथमा मेला नलाग्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ। बाला चतुर्दशीमा लाखौं भक्तजन पशुपतिमा आउने गरेकाले कोरोना फैलने डरले यस वर्ष दीपदान नगर्न अनुरोध गरिएको कोषका कोषाध्यक्ष डाक्टर मिलन कुमार थापाले जानकारी दिनुभयो। आज दीपदान गरी भोलि बिहानै पितृको सम्झनामा सद्वी छरी बाला चतुर्दशी पर्व मनाइन्छ। प्रत्येक वर्ष मंगसिर कृष्ण चतुर्दशीका दिन बाला चतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउने गरेकोमा यस वर्ष मेला नलाग्ने भएपछि श्रद्धालुले नजिकैको शिवालयमा दीपदान गर्ने भएका छन्। आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै 108 शिवलिंग कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुहेश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किरातेश्वर आदिमा सद्बीज छर्ने गरिन्छ। पशुपतिमा दूरी कायम गरी चतुर्दशीका दिन बिहान सद्बीज भने छर्न सकिने कोषले जनाएको छ। चितवनको देवघाट क्षेत्र विकास समितिले भने बाला चतुर्दशीमा देवघाट नआउन आग्रह गरेको छ। समितिले एउटा विज्ञप्ति जारी गरी कोरोना भाइरसको जोखिम यथावत रहेकाले भक्तजनहरूलाई अन्य पर्वहरू जस्तै यो पर्व पनि घरमै बसेर मनाउन आग्रह गरेको छ। चितवनको इच्छा कामना गाउँपालिका छ जलबिरेमा हिजो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने 19 जना घाइते भएका छन्। चण्डी भन्ज्याङबाट राजमार्गतर्फ जाँदै गरेको जीप अनियन्त्रित भई सड़कको बिजुलीको पोलमा ठोक्किँदा चालक सोही ठाउँका 30 वर्षीय निर्मल गुरूङ र अर्का एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका 19 जनाको भरतपुर अस्पताल चितवनमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। त्यस्तै झापाको कमल गाउँपालिका साथ स्थित गेउरिया सड़क खण्डमा मालवाहक पिकअप भ्यान पल्टिएर घाइते भएका एकजनाको हिजो मृत्यु भएको छ। दुर्घटनामा परि घाइते भएका दमक नौका 55 वर्षीय मंगल चौधरीको उपचारका क्रममा हिजो मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। दुर्घटनामा घाइते दुईजनाको उपचार भइरहेको छ। त्यस्तै काठमाडौँको गुर्जुधारा क्षेत्रमा भएको सड़क दुर्घटनामा हिजो साँझ एकजनाको मृत्यु भएको छ भने 7 घाइते भएको प्रहरीले जनाएको छ। शीतलहरका कारण तराई मधेस क्षेत्र वर्षेनी प्रभावित हुने गरेकाले सरकारले यस वर्ष त्यस क्षेत्रलाई प्राथमिकतामा राखेर विशेष सतर्कता अपनाउन थालेको छ। चिसोका कारण र चिसोबाट बच्न आगो बाल्दा जलेर र निसासिएर ज्यान गएका घटनाहरू बेला बेलामा हुँदै आएकाले मानवीय क्षति कम गर्न विशेष प्राथमिकता दिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। विपदबाट हुने क्षति रोक्न आवश्यक पूर्व तयारीका कार्यक्रम अन्तर्गत जाडो शुरू हुनुभन्दा अगाडिदेखि नै स्थलगत अध्ययन र अन्तर्क्रिया मार्फत सुझाव लिन थालिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार अध्ययनका लागि आज तराई क्षेत्रमा टोली परिचालन गरिनेछ। धनुषाको छिरेश्वरनाथ नगरपालिका स्थित महेन्द्रनगरमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ। प्रदेश नम्बर 2 मुख्यमन्त्री लालबाबु राउतले नवनिर्मित सर्पदंश उपचार केन्द्रको हिजो शुभारम्भ गर्नुभयो। उहाँले सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएसँगै सर्पदंशका कारण जनताले अकालमा ज्यान गुमाउन अब नपर्ने बताउनुभयो। मुख्यमन्त्री राउतले एन्टीभेनम खोप उत्पादनका लागि प्रदेश सरकार अग्रसर रहेको पनि बताउनुभयो। सर्पको टोकाईबाट कसैको पनि ज्यान जाने अवस्था सिर्जना नहोस् भनेर 22 सयको सर्पदंश उपचार केन्द्र 2,20,00,000 रूपियाँको लागतमा सञ्चालनमा ल्याइएको र केन्द्रमा निशुल्क रूपमा सर्पदंशको उपचार गरिने छिरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पञ्जियारले जानकारी दिनुभयो। सर्पदंशको उपचार नेपाली सेनाको श्रीनाथ गणले खटाएको चिकित्सक सहितको प्राविधिक टोलीले गर्नेछ। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल सिन्हाले सकारात्मक समाचारले समाज परिवर्तनमा सकारात्मक भूमिका खेल्ने बताउनु भएको छ। संचारकर्मी दुर्गा अधिकारीद्वारा लिखित समाज संचार राजनीतिक पुस्तकको हिजो सार्वजनिकीकरण गर्नुहुँदै उहाँले संचार माध्यममा आउने नकारात्मक समाचारले समाजलाई निराशाउन्मुख बनाउने भएकाले सकारात्मक समाचार दिनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले पत्रकारले नकारात्मक कुरा बाहिर ल्याउनुपर्छ भन्ने धारणा विकास हुँदा पछिल्लो समय सकारात्मक कामका समाचारहरू पनि ओझेलमा पर्दै गएको बताउनुभयो। राप्रपा नेता तथा सांसद राजेन्द्र लिङ्देनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भएको अस्पतालले जनाएको छ। पार्टी अध्यक्ष कमल थापा नेता लिङ्देनको स्वास्थ्य अवस्था बुझ्न हिजो मेडिसिटी अस्पताल पुग्नु भएको राप्रपाले जनाएको छ। उहाँको पुनः कोविड परीक्षणका लागि स्वाब लिइएको पनि अस्पतालले जानकारी दिएको छ। बझाङको साईपाल गाउँपालिकामा छाउगोठ भत्काइए पनि महिनावारी भएका महिलाहरूले धार्मिक अन्धविश्वासका कारण ओडार र खुला चौरमा बस्न बाध्य भएको गुनासो गरेका छन्। गाउँपालिकाको धुलीमा रहेको लामा र तामाङ समुदायका महिलाहरू महिनावारी भएका बेला घरभित्र बस्ने गरे पनि अन्य जनजातिका महिलाहरू छाउगोठ ओडार खुला आकाशमुनि बस्नु परेको स्थानीय उजेली बोहराले बताउनुभयो। गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले छाउगोठ भत्काइएसँगै स्थानीयमा सचेतना बढ्दै गएकाले विगतको अवस्था जस्तो नरहेको यद्यपि केही समस्याहरू भने रहेको बताउनुभयो। सामरिक महत्वको सहायक राजमार्गको रूपमा रहेको कञ्चनपुर र डडेलधुरा जोड्ने दैजी जोगबुडा सड़कको निर्माणले पछिल्लो समय गति लिएको छ। प्रादेशिक रणनीतिक महत्व पोखेको कञ्चनपुरको दैजी बजारदेखि डडेलधुरा जिल्लाको सिमानासम्म 22 किलोमिटर सड़क निर्माणका लागि 18,49,00,000 रूपियाँ लागत को अनुमान गरिएको छ। कञ्चनपुरबाट संवाददाता कृष्ण साउदको रिपोर्ट।
सामरिक महत्वको सहायक राजमार्गका रूपमा रहेको कञ्चनपुर र डडेलधुरा जोड्ने दैजी जोगबुडा सड़कले पछिल्लो समय निर्माणमा गति लिएको छ। प्रादेशिक रणनीतिक महत्व बोकेको उक्त सड़कको कञ्चनपुर जिल्लाको दैजी बजारदेखि डडेलधुरा जिल्लाको सिमानासम्म 22 किलोमिटर रहेको कच्ची सड़क मध्ये अहिले 16 किलोमिटर कालोपत्रे गर्ने कार्य सम्पन्न हुने अवस्थामा रहेको छ। उक्त सड़क निर्माणका लागि 18,49,28,400 भेट सहित बजेट रहेकोमा अहिलेसम्म 9,48,22,958 रूपियाँ खर्च भइसकेको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख इन्जिनियर दीपक नेगीले बताउनु भएको छ।
जोगबुडा सड़क चाहिँ डडेलधुरा जिल्लाको भित्री प्रदेश अहिलेको परशुराम नगरपालिका जोड्ने एउटा सम्भावित प्रादेशिक महत्वको एउटा रणनीतिक सड़कको रूपमा चिनिन्छ। करिब 39% वित्तीय प्रगति हामीले हासिल गरेको अवस्था हो र करिब 55-60% हाम्रो भौतिक प्रगति हामीले हासिल गरेको अवस्था छ।
बेतकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले 2046 सालदेखि नै ट्रयाक खोलेर निर्माण कार्य अघि बढे पनि काममा ढिलाइ भए पनि अहिले प्रदेश सरकारको बजेटमा काम भइरहेको र यो सड़क निर्माण सम्पन्न भए सुदूरपश्चिमका 7 पहाड़ी जिल्ला जोड्ने वैकल्पिक मार्ग रूपमा प्रयोग हुने बताउनु भएको छ।
यो योजना सम्पन्न भयो भने मुख्य रूपमा सुदूरपश्चिमको पहाड़का 7 जिल्ला जोड्ने सड़क हो। औद्योगिक क्षेत्रका कारणले पनि पर्यावरणका हिसाबले पनि महत्वपूर्ण रहेको यो सड़क छ। यो सड़क भयो भने यस क्षेत्रको समग्र विकासका निमित्त नयाँ कोषमा यो क्षेत्र अगाडि बढ्छ।
यो सड़क सञ्चालनमा आएपछि यात्रा गर्नेहरूका लागि छोटो र सजिलो यात्रा मात्र नभई पहाड़ी जिल्लाको उत्पादन कञ्चनपुरमा सहजै बजार पाउने र त्यसकारण यस क्षेत्रको बहुआयामिक विकास हुने देखिन्छ। कृष्ण सिंह साउद, रेडियो नेपाल, कञ्चनपुर।
नेपाल विद्युत प्राधिकरणले आज राजधानीका विभिन्न स्थानमा विद्युत कटौती गर्ने जनाएको छ। प्राधिकरणका सूचना अधिकारी लीला कुमारी अर्यालका अनुसार बानेश्वर सब स्टेशनमा आवश्यक मरमत गर्नुपर्ने भएकाले आज मध्याह 12 बजेदेखि 2 बजेसम्म विद्युत कटौती हुनेछ। उक्त सब स्टेशनबाट विस्तारित धोबी खोला, बागमती, कोटेश्वर, बानेश्वर, लुबु लगायतका विभिन्न स्थानमा विद्युत कटौती हुने भएको हो। प्राधिकरणले बानेश्वर सब स्टेशनको 11 केभी बसबारमा निर्माण गर्न लागेको जनाएको छ। प्राधिकरणले विद्युत कटौती हुँदापर्ने असुविधाप्रति उपभोक्तामा क्षमा माग्दै निर्धारित कार्य समय अगावै सकिएको खण्डमा विद्युत प्रवाह हुन सक्ने पनि जानकारी गराएको छ। के अन्तर्राष्ट्रिय प्रसंग, हालसम्म विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या 16 लाख नागेको छ। विश्वभर हाल 7,13,99,000 भन्दा बढ़ी व्यक्ति कोरोना संक्रमित छन्। संक्रमित मध्ये 4,95,85,000 भन्दा बढ़ी कोरोना मुक्त भएको कोरोना सम्बन्धी तथ्याङ्क अध्यावधिक गरिरहेको संस्था ओल्डोमिटरले जनाएको छ। गत 24 घण्टामा अमेरिकामा 2,29,145 जना संक्रमित थपिएका छन् भने 2,920 जनाको मृत्यु भएको छ। त्यस्तै छिमेकी भारतमा 29,039 जना संक्रमित थपिएका छन् भने 396 जनाको पछिल्लो 24 घण्टामा मृत्यु भएको छ। पछिल्लो 24 घण्टामा ब्राजिलमा 52,770 जना संक्रमित थपिएका छन् भने 652 जनाको मृत्यु भएको छ। युरोपेली राष्ट्र रसियामा 28,585 जना संक्रमित गत 24 घण्टामा थपिएका छन् भने त्यहाँ 613 जनाको मृत्यु भएको छ। फ्रान्समा 13,406 जना संक्रमित 24 घण्टामा थपिँदा 412 जनाको मृत्यु भएको छ। बेलायतमा गत 24 घण्टामा 21,672 जना संक्रमित थपिएका छन् भने 424 जनाको मृत्यु भएको छ। युरोपियन युनियनका नेताहरू सन् 2030 सम्ममा 55% हरित गृह ग्यास उत्सर्जन कटौती गर्न सहमत भएका छन्। युनियनको मुख्यालय बेल्जियमको ब्रसेल्समा भएको वार्तापछि यूका नेताहरूबीच हरित गृह ग्यास कटौतीमा जोड़ दिने सहमति भएको हो। युरोपेली परिषदका अध्यक्ष चार्ल्स मिकेलले सहमतिका बारेमा घोषणा गर्नुहुँदै जलवायु परिवर्तन विरूद्धको संघर्षमा यूरोप अग्रणी हुने बताउनुभयो। युरोपेली आयोगका प्रमुख उर्सुला भोन लियनले युरोपले सन् 2030 सम्ममा कम्तीमा 55% हरित गृह ग्यास उत्सर्जनमा कमी ल्याउने र त्यसले सन् 2050 सम्ममा जलवायु तटस्थताको मार्गमा युरोप अग्रसर हुने स्पष्ट सन्देश दिएको बताउनुभयो। युरोपेली नेताहरूले जलवायु परिवर्तनको मुद्दामा झण्डै 8 घण्टा बहस गरेका थिए। केही कोइला निर्भर युरोपेली मुलुकको समर्थनमा पोल्याण्डले स्वच्छ ऊर्जातर्फको रूपान्तरणका लागि आवश्यक बजेट छुट्याउन पनि त्यस क्रममा आग्रह गरेको छ। अब आर्थिक समाचार।
सरकारले चालू आर्थिक वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य तोक्ने प्रक्रिया अघि बढाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहिबार उखुको न्यूनतम समर्थन मूल्य तोक्ने सम्बन्धी प्रस्ताव स्वीकृतिका लागि मन्त्री परिषदमा पठाएको जनाएको छ। मन्त्रालयले चालू आर्थिक वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल 544.33 रुपियाँ तोक्न मन्त्री परिषद समक्ष प्रस्ताव गरेको मन्त्रालयका सहायक प्रवक्ता उर्मिला केसीले जानकारी दिनुभयो। यसअघि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट सिफारिस सहित उखुको समर्थन मूल्य प्रति क्विन्टल 544.33 रुपियाँ तोक्न मन्त्री परिषद समक्ष प्रस्ताव पेश गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सिफारिश गरेको थियो। वीरगंजको बहुअरीमा 5 तारे होटल हिमाल वाटर पार्क एण्ड भिलेज रिसोर्ट सञ्चालनमा आउने भएको छ। वीरगंजका युवा व्यवसायी सुनिल कुमार खेतानद्वारा झण्डै 1 अर्ब रुपियाँको लगानीमा वीरगंजमा पहिलो पटक 5 तारे स्तरको होटल एण्ड रिसोर्ट सञ्चालनमा आउन लागेको हो। 5 तारे होटलको 65% काम सकिएको खेतानले बताउनुभयो। युनाइटेड मोदी हाइड्रो पावरले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनीले शेयरधनीलाई कर सहित 5.263% अर्थात 6,05,00,000 रुपियाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो। मंगसिर 25 गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले पुष 22 गते बुधबार कम्पनीको साधारण सभा बोलाउने निर्णय पनि गरेको छ। पर्वतको कुस्मामा पर्यटक आकर्षित गर्ने हेतुले जिप लाइन निर्माण गरिने भएको छ। कुस्मा नगरपालिका 5 चाक्लेको डिलबाट कालीगण्डकी नदीको किनारमा रहेको साउने बगरसम्म 1400 मिटरको दूरीमा जिप लाइन बनाउन थालिएको हो। साहसिक पर्यटनको लागि जिल्लाका युवाहरूले झण्डै 11 करोड रुपियाँ लगानी गरेर जिपलाइन निर्माणको थालनी गरेको जनाएका छन्। कुस्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले शुक्रबार परियोजनाको शिलान्यास गर्नुभयो। दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका 2075 भएको व्यवस्था बारे दुग्ध उत्पादक किसान र बिक्री वितरणमा संलग्न व्यापारीहरू बीच काभ्रेमा छलफल भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेको आयोजनामा धुलीखेलमा आयोजित अन्तर्क्रिया कार्यक्रममा सहभागी दूध तथा दुग्ध पदार्थमा हुने मिसावट, किसानहरूबाट संकलित दूधमा हुने विभिन्न पारामिटर र परीक्षण गरिने विधिबारे जानकारी गराइएको थियो।
आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार।
अखिल नेपाल फुटबल संघ एन्फाले माघको दोस्रो साताबाट महिला लीग शुरू गर्ने भएको छ। एन्फा कार्य समिति बैठकबाट पारित वार्षिक कार्यक्रम अनुसार एन्फाले महिला लीग माघ 7 सञ्चालन गर्ने तयारी गरेको हो। एन्फा महिला विभाग प्रमुख हरि खड्काले माघ दोस्रो साताबाट महिला लीग सञ्चालनमा आउने जानकारी गराउनुभयो। एन्फाले यसअघि नै जिल्ला छनौट तथा नगर छनौटसँगै 4 टोली तयार गरेको एन्फाले फाइनल चरणमा विभागीय 3 टोली सहित 7 टोलीलाई महिला लीगमा प्रतिस्पर्धा गराउन लागेको छ। महिला विभाग र एन्फाले गत वैशाखमा प्रतियोगिता सञ्चालनमा ल्याउने तयारी गरे पनि महामारीपछि प्रतियोगिता स्थगित भएको थियो। त्यस्तै एन्फाले काठमाडौँमा माघ 6 साधारण सभा गर्ने निर्णय गरेको छ। अखिल नेपाल फुटबल संघ एन्फाले इलाममा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न $50,000 उपलब्ध गराउने भएको छ। सूर्योदय नगरपालिकाको करफोक मैदानमा केन्द्र निर्माण गर्न रकम उपलब्ध गराउने निर्णय भएको एन्फाका केन्द्रीय सदस्य तथा स्वास्थ्य समिति संयोजक निरोज खड्कीले जानकारी गराउनु भएको हाम्रा संवाददाता सविता पाण्डाले जनाएकी छिन्। चितवनमा शनिबारबाट शुरू हुने गौतम बुद्ध कप क्रिकेट प्रतियोगिता T20 ढाँचामा गरिने भएको छ। शुक्रबार पिचको अवस्था अनुसार प्रतियोगिता T20 फर्म्याटमा खेलाइने भएको छ। मंसिर 30 हुने प्रतियोगिता 3 टिमको सहभागिता रहेको छ, जसमा बागमती, नारायणी र राप्ती टिमले एक अर्कासँग खेल्नेछन् र शीर्ष 2 टिमले फाइनल खेल खेल्नेछन्। सहभागिता 3 टिममा बागमतीको कप्तानी ज्ञानेन्द्र मल्ल, नारायणीको पारस खड्का र राप्तीको कप्तानी विनोद भण्डारीले गर्ने पक्का भइसकेको छ। प्रतियोगिताको व्यवस्थापन क्विन्स इभेन्ट्स म्यानेजमेन्टले गर्नेछ। धुर्मुज सुन्तली फाउन्डेसन निर्माणको नेतृत्व गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला प्रतिस्पर्धामा राष्ट्रिय टिमका खेलाडी सम्मिलित टिम प्रतिस्पर्धामा उत्रिनेछन्।
खेल समाचारका साथ अजय बम। अब मौसम। आज देशभर सामान्य बदली रही। प्रदेश नम्बर एकका एक दुई स्थानमा हल्का वर्षा हुनुका साथै पश्चिमी भागका केही हिमाली क्षेत्रमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 20 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 9.6 डिग्री सेल्सियस। अहिले बिहानको सापेक्षिक आर्द्रता 95%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 19 देखि 21 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय आज बिहान 6:45 भयो भने सूर्यास्त भरे साँझ 5:10 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीच संवैधानिक आयोगहरूमा पदाधिकारी नियुक्त गर्ने विषयमा छलफल। कोरोना विरूद्धको खोप जतिसक्दो छिटो र निशुल्क रूपमा सबै नेपालीमा पुर्याउने विषयमा उप प्रधानमन्त्री ईश्वर पोखरेलद्वारा मन्त्रीहरू तथा सम्बन्धित मन्त्रालयका सचिवहरूसँग छलफल। मेलम्ची खानेपानी आयोजनाको सुरुङमा जडान गरिएका गेटसहित सबै पूर्वाधारहरूको प्राविधिक परीक्षण शुरू। नेपालमा उत्पादित विद्युतको अन्तर्राष्ट्रिय बजार प्रवर्धन सम्बन्धमा सहकार्य गर्न नेपाल भारत सचिव स्तरीय कार्यदल सहमत। र सन् 2030 सम्ममा 55% हरित गृह ग्यास उत्सर्जन कटौती प्रक्रिया अघि बढ़ाउने युरोपेली संघको निर्णय। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।